الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون. سلامات بھیجیے محمد آل محمد پر. ظاہر ہے کہ مجلس کے اختتام موقع نہیں ملے گا, بہت سارے لوگ دعا کے لیے کہتے ہیں, آپ سے التجا کر رہا ہوں کہ تمام جن جن لوگوں نے مختلف دعائیں کہی ہیں پروردگار بے حق محمد آل محمد ان سب کی حاجتوں کو پورا فرمائیں, خاص طور پہ مریضوں کے لیے جس مریض کا نام لیا گیا اس کو شامل کر لیں, علامہ طالب جوہری صاحب کو شامل کر لیجیے, ڈاکٹر قلب صادق صاحب کو شامل کر لیجیے, اور آپ کا بھی کہیں کوئی مومن یا مومنہ مریض ہے سب کو شامل کر کے دعا کیجیے. پروردگار بے حق بیمار کربلا ان سب کو صحت کاملہ و عاجلہ عطا فرمائے. صلوات بھیجیے محمد آل محمد پر.
نعرہ حیدری
یا
اللهم صل على
محمد. بس ہماری بات یہ ہو رہی ہے کہ مدینہ فاضلہ کا چرچا ہے نا آج کل ہر جگہ, اور ابھی سے نہیں ہمیشہ سے چرچا ہے کہ دنیا پوری عالم اسلام نہیں بلکہ پوری انسانیت تلاش میں ایک مدینہ فاضلہ کیسے قائم کیا جائے. اب مدینہ فاضلہ سے کو آپ مراد مدینہ تو مدینہ منورہ نہ لیں, مدینہ تو نبی نہ لیں, بلکہ مدینہ بنامہ بے معنی شہر لے لیجئے آپ, اور یہی استعمال ہوا ہے سیاسی اصطلاحات میں اور سیاسی کتابوں میں اور تاریخی کتابوں میں, یہی اصطلاح ہر اس جگہ کے لیے استعمال ہوئی ہے کہ جس کو خیالی شہر بھی کہہ لیا جائے. مدینہ فاضلہ ایک ایسا شہر کہ جس میں تمام انسانوں کو ان کے برابر کے حقوق ملیں, سکھ چین سے رہیں, انصاف ہو. ہاں یہ الگ بات ہے کہ یہ مدینہ فاضلہ قائم کرنے والے اور اس کی مثال اگر یہ نہ ہوتی تو ہم آج بات بھی نہ کر رہے ہوتے, اس کا مطلب یہ ہے کہ یہ قائم ہو سکتا ہے. کچھ ہستیوں نے یہ مدینہ فاضلہ قائم کر کے بتایا, چاہے 10 سال کے لیے, چاہے 11 سال کے لیے, چاہے 4.5 سال کے لیے, چاہے 50 سال کے لیے, جتنے سال کے لیے بھی انہیں نے قائم کر کے یعنی رول ماڈل دے دیا کہ مدینہ فاضلہ قائم کیا جا سکتا ہے بشرطے کہ اپنے مفادات اور حرص اور لالچ. ایک صلوات بھیجیے محمد آل محمد پر. حرص اور لالچ کے خوف سے باہر نکل آؤ تو مدینہ فاضلہ قائم ہو جائے گا. اب کل بھی میں مدینہ فاضلہ پہ بات کر رہا تھا اور مجلس کے آخر میں مدینہ فاضلہ میں رہنے والوں میں سے ایک نے کام دکھا دیا نا, کل پوری تقریر کا میرے حاصل یہ تھا, ماحاصل یہ ہوا کہ پورے مدینہ فاضلہ میں بحث کرتا رہا میں, حقوق اور فرائض کے اوپر بحث کرتا رہا, آخر میں ایک صاحب نے کام دکھا دیا. بیچارے ایک صاحب نے کہا پتہ نہیں کتنوں کا کام بیچارے کا ہو گیا ہوگا, کتنوں کی جیبیں صاف ہو گئی ہوں گی, کچھ پتہ ہی نہیں. یعنی وہ پوری مجلس کے دوران میری گفتگو نہیں سن رہا تھا, وہ اس چکر میں تھا کہ میں کس شکار پر ہاتھ ڈالوں گا. مجلس نہیں سن رہا تھا وہ شخص, ایسے تو میں کچھ ہی کہہ رہا ہوں اسے کوئی نہیں, وہ تو ادھر دیکھ رہا ہے کہ کہاں میرا ہاتھ صاف کرنے کا ہوتا. تو بات یہ ہے کہ یہ ہر زمانے میں ایسا ہوتا رہا, وہ بڑا عجیب سا لگتا ہے. یہاں کی بات نہیں کہ آپ نے کہا مجلس میں ایسا رہنا, وہ خانہ کعبہ میں لوگ نہیں چھوڑتے بھائی, مسجد نبی میں لوگ نہیں چھوڑتے, اللہ کے گھر میں لوگ نہیں چھوڑتے, وہاں تو بڑے فخر سے جیبیں کاٹتے ہیں کہ اللہ کے گھر سے ہی تو لے رہا ہوں اور کہاں سے لے رہا ہوں. کوئی پکڑا گیا اس کو تو وہ تو یہی کہتا بھائی اللہ کے گھر سے لیا ہے, تمہارے گھر سے تھوڑی لیا, اللہ کے گھر سے لے جا رہے ہیں, تو ابھی کیا کیا جائے. لیکن اس لیے جیسے کہا گیا کہ احتیاط کریں تمام چیزوں کو. بہرحال اب کل ہم نے بات کی آپ کے سامنے جناب یوسف علیہ السلام کی مثال دی کہ جب ایسا زمانہ ہو تو بھوک بھی سب میں برابر کی تقسیم ہوگی اور خوشحالی بھی برابر کی تقسیم, تاکہ کسی کو شکایت کا موقع نہ ملے. اگر کسی کو خوراک کم مل رہی ہے تو اس کو یہ نظر آ جائے کہ نہیں, اگر میں بھوکا ہوں مجھے کھانے کو نہیں ملا ہے تو جس کو میں فالو کر رہا ہوں اس کے پیٹ پہ 2 پتھر بندھے. سب کے پیٹوں پر ایک پتھر ہے. مسجد نبی کی تعمیر کے وقت یاد ہے نا آپ کو, یا وہ خندق کھودتے وقت جناب کتنے پتھر حضور کے شکم مبارک پہ بندھے تھے, दो पत्थर, अगर सबने एक पत्थर बांध देते कि पेट जरा मजबूत रहे तो हुजूर के शिकम पे कितने थे दो, तो उनका हौसला और बढ़ जाता था ना लोगों का, कि जो हमारा रहबर है, जो हमारा रहनुमा है, जो हमारा हाकिम है, वो हमसे ज्यादा इस भूख का शिकार है। तो तमाम अंबिया जिसको जाहिरी हुकूमत मिली वो यही इसी तरह से लेकर चला। मैंने आपको जनाब यूसुफ अलैहिस्सलाम की मिसाल दी, कितनी बड़ी मिसाल है कि 7 साल उन्हीं ने बराबर से बांटा, ताकि वो 7 साल जो भूख के आए। तो देखिए सबसे बड़ी चीज़ मैं आपको, देखिए बार बार इस पर क्यों तवज्जो दिला रहा हूँ, कि सबसे बड़ा एलिमेंट जो इंसान को तबाह बर्बाद करता है, क्रिमिनल बनाता है, दीन से दूर ले जाता है, वो है भूख। जिसके पास रोटी ना हो, पेट खाली हो ना, उसको अल्लाह एक समझ में नहीं आता। ये मैं खुलासा बता रहा हूँ मौला आरिफान अली इब्ने अबी तालिब अलैहिस्सलाम के फरमान का, कह देना आसान होता है, कह देना आसान होता है कि जी सब्र कीजिए, तकवा से काम नहीं है। आम इंसान नबी थोड़ी है, मासूम थोड़ी है, इमाम थोड़ी है, वही अहम ताहिन, वही रसूलों की तालीम भी यह है कि पहले भूख मिटाओ मुआशरे से। सबसे पहले क्या चीज़ ख़त्म करो? भूख। भूख का जो मुआशरा होगा वह जराइम पैदा होंगे, वहाँ मुजरिम पेशा लोग पैदा होंगे। जब घर में खाने को नहीं होगा, नौकरियाँ नहीं होंगी, बेरोजगारी होगी तो क्या होगा? और दूसरों को चमचमाती गाड़ियों पर आता जाता देखेंगे बच्चों को, तो भाई क्या होगा उस माशरे में? उनको ये सबक पढ़ाते हैं उनके मास्टर माइंड कि ज़िंदगी एक ही बार मिली है, देखो ये तो ऐश कर रहा है, तुम्हारे पास कुछ भी नहीं है, दोबारा तो ज़िंदगी मिलनी नहीं, लिहाजा क्या होगा? वहीं से क्राइम पैदा हुआ ना। तो ये भूख जन्म देती है जराइम को। तो अम्बिया अलैहिस्सलाम, पैगम्बर जितने भी आए, सबसे पहले क्यों गरीबों का मदावा बन के क्यों आते थे, गरीबों का सहारा बन के क्यों आते थे? कि कोई भी दीन हो, कोई भी निज़ाम हो, वादे वही थे, काम नहीं चलता, पहले भूखे का पेट भरो। सबसे पहली बुनियादी ज़रूरत क्या है? गंदुम। सबसे पहली ज़रूरत क्या है? अनाज। सबसे पहली ज़रूरत है कि अनाज बराबर से सबको तकसीम किया जाए। अगर आटा ही इतना महंगा कर दिया जाए, गंदुम ही इतना महंगा कर दिया जाए, बेचारे को खाने के लाले पड़ जाए, रोटी ना खा सके, रोटी ना खरीद सके, तो फिर इंसाफ कहाँ? फिर कैसे आप उससे तवक्को करते हैं कि ये दीन पर चलेगा, दीन पर अमल करेगा? वो भूखा मर रहा है भाई। बहुत कम लोग होते हैं लाखों करोड़ों में ऐसे कि जो उस हालात में भी, वो उन्हीं को हम कहते हैं कि औलिया अल्लाह, उन्हीं को कहते हैं अल्लाह के बुरगुजीदा बंदे, चुने हुए बंदे। आम मुआशरे में नहीं। पहला मसला ये होता है कि गुर्बत मिटाओ, मुआशरे की गुर्बत मिटाई जाए। लिहाजा उसके लिए मसावात, कौन सी मसावात? वो मसावात नहीं जो सियासी नारा है, नहीं। जैसा मैंने अर्ज किया कि जिस नबी ने, जनाब दाऊद अलैहिस्सलाम, देखिए 4 पैगंबर ऐसे हैं जिन्हें बादशाहतें दी अल्लाह ने, बादशाहतें नहीं, बतौर कुल्ली हाकिम। वैसे तो जनाब मूसा अलैहिस्सलाम को भी इख्तियार मिला, और भी अंबिया हैं, लेकिन जिन्हें हुकूमतें मिली, क्यों? ताकि वो रोल मॉडल बने। उन 4 पैगंबर खत्मी मर्तबा सल्लल्लाहु अलैहि वसल्लम से पहले की बात कर रहा हूं, आपसे पहले की बात कर रहा हूं। अब देखिए तजादात आपको बताता हूं, पहले तजादात फिर उसी के बराबर चलेगी। अगर कोई कहना कि नहीं साहब आप जनाब यूसुफ की मिसाल दिए चले जा रहे हैं, जनाब यूसुफ की, जनाब सुलेमान की दौलत तो देखिए जरा, जनाब सुलेमान का तख्त तो देखिए ज़रा, जनाब सुलेमान की हुकूमत तो देखिए ज़रा, जनाब सुलेमान की माशाल्लाह जो दरबार का आलम है वो तो देखिए कैसा बना हुआ है, कि आज तक वो तलाश करते फिर रहे हैं, उसको इतना बड़ा महल बनवाया था वो तो देखिए। उनके तख्त का जो डिज़ाइन बताया गया कि कदम रखते थे तो वो मोर की तरह, जैसे आज वो साइंटिफिक तरीके से बनाया जाता है, उस ज़माने में साइंस इतनी तरक्की की हुई थी जनाब यूसुफ अलैहिस्सलाम के ज़माने में, कि जनाब वो उस इस जनाब सुलेमान अलैहिस्सलाम के ज़माने में कि वो कदम रखते थे तख्त पे, तख्त कमल के फूल की तरह खिल जाता था कदम रखते ही। तो सब आप जो बातें कर रहे हैं, तो जनाब सुलेमान पैगम्बर की बादशाहत, वो शहनशाहियत, ये तो बिल्कुल आम अंदाज के जो हुक्मरान हैं हमारे प्राइम मिनिस्टर हाउस जैसे निकल रहे हैं, अब पहले तो कभी देखे नहीं थे अंदर से, अब पता नहीं सच है झूठ है वल्ला आलम, हम तो अखबार और टीवी पे देखा करते हैं कि कैसे कैसे अंदर से क्या क्या चीज़ें निकल रही हैं, भैंसे ऊँट भी निकल रहे हैं, इतने गरीब लोग हैं, ऊँट भैंस घोड़े पालने वाले, आपने उनको पता नहीं कैसे क्या बना दिया, ऐसे शरीफ लोग कि आज भी सदियों पुराने ज़माने में रहते हैं, भैंसे पालते थे बेचारे, अपना गुजारा करते थे, भैंसे पाल के गुजारा करते थे, घोड़े रखे हुए थे, आप समझे वो रेस के घोड़े थे? नहीं भाई, रेस के घोड़े नहीं थे, वो किसी और कामों के लिए रखे हुए थे, वहाँ पे सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। ऐसा को हुस्ने जन भी कोई चीज़ होती है, बस जनी हर वक्त थोड़ी अच्छी होती है, कि अगर घोड़े थे तो नहीं रेस के ही होंगे, भैंसे हैं तो नहीं घी और मक्खन निकाल, अरे भाई गरीब ऐसे ही रहते हैं बेचारे, गरीब मुल्कों के हुक्मरान ऐसे रहते हैं, तो ये चीज़ें रखते हैं, उनके काम की होती है। वो गाड़ी वाड़ी में सफर करते थे, घोड़ों पे सफर करते थे, आपने नहीं देखा तो आपका कसूर है। उनके तो घरों से निकल रहे हैं अस्तबल से, घोड़े ही निकल रहे हैं वहां से, ऐसे ही है ना। तो अब जनाबे सुलेमान की बादशाहत, जनाबे सुलेमान की सल्तनत इतनी बड़ी, ये तजाद हो गया ना। एक तरफ आप जनाबे यूसुफ की मिसाल दे रहे हैं, एक तरफ आप जनाबे सुलेमान को देखिए। अब यही तजादात दूर कर रहे हैं। अगर ये तजादात देखेंगे तो और तजादात को फैला दूं, और तजादात बढ़ा दूं आपके सामने। आइए और तजादात देख लीजिए। मौलाए आरिफान का लिबास कैसा है, मौलाए मुत्तकियान की नालैन कैसी है, मौलाए मुत्तकियान की गिजा कैसी है ना। और जबकि मैं बता चुका हूं कि कितने था, इतने माशाल्लाह आपके बाग से इतनी आमदनी थी कि 400 गुलामों को अपने जाती पैसे से मौला ने आजाद कराया था। मगर लिबास कैसा, गिजा कैसी, नालैन कैसी, और छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम, आपका लिबास मैं अर्ज कर चुका हूं, तो दोबारा तकरार नहीं कर रहे, इशारा करो तो तजाद हो गया ना, तजाद हो गया। एक कह रहे सात इमाम फरमा रहे खबरदार, जालिम के जिंदा रहने की तमन्ना करना भी उसके जुल्म में शरीक होने के बराबर है। कहा था ना जम्माल सफान को, सफान जम्माल को जो ऊंट किराए पर देता था हारून रशीद को हज के लिए, तो मौला उसे नहीं मिले थे, नाराज थे कि तुम उसको किराए पर ऊंट देता है, मौला मैं तो हज के लिए देता हूँ, पैसे मिल गए क्या, नहीं तो तमन्ना है ना तेरी की जिंदा रहे जब तक, उस वक्त तक जिंदा रहे कि तेरे पैसे तो दे दे, कहा ये तो है मर जाएगा तो मेरे पैसे कौन देगा ऊँटों के किराए के। बस ये तमन्ना करना भी गुनाह है, जालिम के लिए एक दिन की जिंदगी की तमन्ना करना। सातवें इमाम ये फरमा रहे हैं, आठवें इमाम वली अहदी के मनसब को कबूल कर रहे हैं, कबूल किया नहीं किया भाई, वो हम वजूहात तो तलाश करते रहेंगे, बताते रहेंगे आपको, लेकिन जाहिरी तौर पे आप देखिए है ना, अगर कुछ तजादात की बात हो जाए तो तजाद है कि नहीं है। इसीलिए इसी तरह कुरान मजीद में लोगों ने तजादात निकाले कि नहीं निकाले, बिल्कुल निकाले। एक जगह कहा ला तत्तखिदुल यहूद वन नसारा औलिया बाज़ुहुम औलिया व बाज़, खबरदार यहूद नसारा से को अपना सरपरस्त ना बनाना, ये एक दूसरे के दोस्त है, तुम्हारे दोस्त नहीं है। और किसी जगह कहा जा रहा है कि नहीं, इनको कहो कि आ जाओ, ये जितने अहले किताब हैं, जितने अल्लाह को एक मानने वाले, सब एक कलमे पर जमा हो जाओ, हम एक वहदत की शक्ल आपस में बना लेते हैं। किसी जगह कहा जा रहा है कि तब्बत यदा अभी लाभ, तोड़ परवरदिगार इनके हाथ को कता कर दे। और कहीं जा कहा जा रहा है कि खबरदार इनके झूठे खुदाओं को भी बुरा ना कहना। कहीं परवरदिगार आलम खुद कुरान मजीद में लानत भेज रहा है, कितने मकामात पे अल्लाह ने लानत भेजी है कितने तबकों के पर, और कहीं फरमा रहा है कहीं खबरदार इनके झूठे खुदाओं को भी बुरा ना कहो। तो तजादात तलाश करने वालों ने तो कुरान मजीद में भी तलाश किए, पूरी किताब एक लिखी गई थी कुरान के तजादात पर, कि जो 11वें इमाम की दलील के बाद जिसने वो किताब लिखी थी दरिया में बहा दी, समझ गया कि इस किताब के लिखने का कोई फायदा नहीं, इमाम ने दलील ही ऐसी दी थी, सलावत भेजी मोहम्मद आले मोहम्मद पर। मौका मिलेगा तो वो दलील बता दूंगा आज, नहीं तो इंशाल्लाह जिंदगी नहीं कल बता दूंगा वो दलील क्या थी, क्योंकि बाप के जहन में खलिश रह जाएगी ना कि आखिर वो दलील क्या थी जो मौला ने दी थी ना। लेकिन अभी बात मुझे कुछ और करना है, तो मैं तो बता रहा हूँ तजादात, तो अब समझ में आए। अब आइए आप इसका जवाब लेते जाइए ना कि तजादात क्यों है। जनाब यूसुफ का जमाना बिल्कुल अलग जमाना, बता दिया ना कि 7 साल गल्ला होगा, 7 साल कहत होगा, जब 7 साल कहत होगा तो उसी हिसाब से रहना है, उसी तरह से रहना है जनाब यूसुफ को भी। जनाब सुलेमान की सल्तनत कैसी है, जनाब सुलेमान ने मांगी है परवरदिगार ऐसी सल्तनत देना जो किसी को भी पहले ना दी हो, जुल्म के जरिए से नहीं, जालिम जुल्म के जरिए से सल्तनत लेने वाले थे नमरूद फिरौन। अल्लाह ने अदालत कायम करने की बुनियाद पे किसको तोहफा दिया, जनाबे दाऊद अलैहिस्सलाम को, किसको तोहफा दिया जनाबे, आइए अब जनाबे दाऊद आ गए दरमियान में, और आना भी जरूरी था। जनाबे दाऊद को अल्लाह ने कितने कमालात दिए थे, लोहा उनके लिए नर्म हो गया एक, दूसरी बात जब आयत इलाही की सहीफे की तिलावत करते थे, जुबूर नाजिल हुई थी ना, तो उनके गिर्द जमा हो जाते थे चरिंद परिंद दरिंद सब, उनकी आवाज उनके इतनी खूबसूरत आवाज थी, बल्कि यहां तक है रिवायत में कि पहाड़ जिन पहाड़ों के दामन में बैठ के आप आयत इलाही की अपनी खूबसूरत आवाज में तिलावत करते थे, पहाड़ जवाब देते थे, पहाड़ साथ वो पढ़ते थे, यानी झूम रही होती थी कायनात उनकी आवाज सुन के। तो ये अच्छी आवाज क्या होती है, अल्लाह का अतिया। हमारे पास बहुत अच्छे अच्छे पढ़ने वाले माशाल्लाह, अल्लाह उनको सलामत रखे। बस मेरे बच्चों एक फर्क याद रखना, एक फर्क याद रखना आयात इलाही की तिलावत और नौहा मनकबत हम्द ये सब अलग होता है और गाना अलग होता है, हैं? आप मेरे बच्चे हैं इसलिए नसीहत करना मेरा फर्ज है ना, बताइए मुझे मेरा हक है कि नहीं है? मेरा हक है कि मैं अपने बच्चों को नसीहत करूं। और ये सिर्फ हमारे यहाँ नहीं, हर जगह हो रहा है। नाथ खानों को देख लीजिए, हम खानों को देख लीजिए। वो जैसे कल मैंने मिसाल दी इकबाल के कलाम का, क्या हशर किया है माशाल्लाह, है इकबाल से चिड़ हो जाए, ऐसा पढ़ा है इकबाल के कलाम को, इकबाल से चिड़ हो जाए, वो किताब ही नहीं पढ़ो इकबाल, ये क्या क्या पढ़ दिया इसमें। हालांकि उसने तो बेचारे ने अच्छा कलाम लिखा, तो पढ़ने वालों ने पता नहीं शक्लें बिगाड़ बिगाड़ के जो जिन बच्चों को डराना हो तो वो दिखा दिया करो, रात को नहीं सो रहे हो तो ये देखो ये आ रहा है, ये आ रहा है इकबाल का कलाम पढ़ता हुआ। समझ में आ रही है हमारी बात? नहीं। तो इसलिए हमेशा याद रखो कि अल्लाह ने जो अच्छी आवाज़ें दी हैं ये किस लिए हैं? बेहद अबे नबी को दी, मैं और आप क्या, अपने अंबिया को दी, और इसीलिए दी कि बेहतरीन कलाम अल्लाह जिससे खुश हो, अल्लाह जिससे राजी हो, आयात पढ़ो, अल्लाह की हमद पढ़ो, ये सब पढ़ो, नाते पढ़ो, मनकबत पढ़ो, अल्लाह खुश होता है। अच्छी आवाज़ दी ही इसलिए है। लेकिन इसमें फ़र्क है भाई, नौहा अलग है, गाना अलग है, मनकबत अलग है, गाना अलग है, सलाम अलग है, गाना अलग है, नात अलग है, गाना अलग है, हमद अलग है, गाना अलग है, आरिफाना कलाम अलग है, गाना बजाना अलग है। बस इसमें फ़र्क रखने की, और हमारे यहाँ माशाल्लाह रखते हैं, ऐसी बात नहीं है। लेकिन कहीं कहीं नादानगी में, जैसे नहीं पता किसी को, कुछ नहीं मालूम, अरे भाई हम फंस गए, देख दफा हमें एक अच्छा बहुत नोहा बहुत अच्छा लगा, इतना अच्छा लगा इसको, और हम बहुत खुश होकर पढ़ते थे, भाई ये नोहा बड़े अरसे के बाद इतना अच्छा नोहा आया। अब नोहे के लफ्ज़ तो मैं लूँगा नहीं, वरना खामे खामे आप पढ़ने वाले के पीछे पड़ जाएंगे। वो जनाब वो किसी पड़ोसी मुल्क में जाना हुआ मजालिस पढ़ने के सिलसिले में, तो देखा उस नोहे की आवाज़ आ रही है ट्रेन में और बाजे के साथ आ रही है। देखो भाई ये क्या मसला हुआ, ये यहाँ पर ये नोहा बाजे के साथ कैसे बज रहा है? अब जो गौर किया तो मालूम है कि वो तो गाना बज रहा है, हमारे वाले ने उसके ऊपर नोहा पढ़ दिया, माजरत के साथ, बुरा नहीं मानिएगा, है ना? सच्ची बात है ना, देखिए मैं आपसे सच कह रहा हूँ ना, झूठ तो नहीं कह रहा हूँ, गलत तो नहीं कह रहा। अब क्या हुआ, मैंने कहा एक ही नोहा पसंद आया, 8-10 साल में इतना अच्छा नोहा समझा, तो वो भी गाने के ऊपर निकल आया, तो वो तो दिमाग तो वही चला जाएगा ना इंसान का। लिहाजा फ़र्क, सब नहीं करते ऐसा। मैं फिर आपके बता रहा हूँ कि हमारे बहुत अच्छे पढ़ने वाले, परवरदिगार इन तमाम नोहे खानों को, पढ़ने वालों को तूले उम्र दे, इनके तौफीकात में इजाफा फरमाए। ये हमारी मजालिस की रौनक हैं, फर्श अज़ा की रौनक हैं, इनके ज़रिए से माशाल्लाह हमारे पूरे पूरे जुलूस रवा दवा रहते हैं, ये पढ़ते हैं जुलूसों में पढ़ते। मैं ये नसीहत कर रहा हूँ एक बड़े की हैसियत से कि ऐसा ना करना आइंदा, अभी भी नहीं होता लेकिन आइंदा भी कभी ऐसा ना करना। नौहे अलग होते हैं, मनकबतें अलग, सलाम। तो जनाब दाऊद की आवाज़ कैसी थी कि सब जमा हो जाते थे, दरिंद परिंद चरिंद सब जमा हो जाते और खो जाते थे जनाब दाऊद की आवाज़। जनाब दाऊद का सिन था 12-13 साल, जब जालूत और तालूत का भी जनाब सुलेमान तक पहुंचा रहा हूं। आपको ये ना समझिएगा कि मैं भूल गया, मुझे याद है, लेकिन मैं बताना चाह रहा हूं कि जनाब सुलेमान किन कारनामों का नतीजा है जो अल्लाह ने ये सल्तनत उन्हें दी है। जैसे अब आप खुद सोचिए ना कि कितनी कुर्बानियों का समर होगी वो सल्तनत जो परवरदिगार इस कायनात में इस रूए ज़मीन पर अपनी आखिरी हुज्जत को देगा, उससे बड़ी कोई सल्तनत होगी है? आज आप अमेरिका की बात कर रहे हैं इतनी बड़ी सल्तनत, रूस की बात कर रहे हैं इतनी सल्तनत, चीन चाइना की बात हो कितनी बड़ी बड़ी सल्तनत है, ये यूरोप के फ्रांस जर्मनी बर्तानिया, तो अब आप सोचिए कि जो इन सब पर हाकिम होगा, होगा ना, यकीन है कि नहीं, जब पूरे रुए जमीन का हाकिम होगा उसकी सल्तनत कैसी होगी? तो उसकी सल्तनत क्यों होगी ऐसी, ये सदियों की कुर्बानियों का समर है ना कि उसे वो सल्तनत देगा परवरदिगार जो सुलेमान को भी नहीं दी होगी, उसे वो सल्तनत देगा। सलावत भेजिए मोहम्मद वाले मोहम्मद पर। आइए अब आ गई बात, अब आ गई बात तो मैं रोकूंगा नहीं। जनाबे सुलेमान की मिसाल क्यों दी कुरान में, क्यों दी? खुदा के बंदो तुम्हें समझ में नहीं आ रहा कि जब मैं सुलेमान को, ये खुदा के बंदो जब भी कहूं समझ लें कि मुखातब कोई और है मेरा। सलावत भेजिए मोहम्मद वाले मोहम्मद पर। तो खुदा के बंदो तुम्हें इतनी बात समझ में नहीं आ रही कि सुलेमान के अख्तियार इतने हैं, सुलेमान को इतनी बड़ी हुकूमत दे दी कि चरिंद परिंद दरिंद हवा फिजा समंदर सब मुसख्खर हैं उसके लिए, हैं या नहीं है? मैं नहीं कह रहा, कुरान कह रहा है। इसीलिए कुरान ने मिसाल दी कि जो सुलेमान के लिए हवा फिजा आप ये पानी समंदर दरख हजर दरिंदे चरिंद परिंद सबको मुसख्खर कर देगा सुलेमान के लिए,
مصلی پانی پہ بچھا ہوا ہے تو تعجب کیوں کرتے ہو؟
اللہم صلی اللہ علیہ
کہ تعجب کے ساتھ قرآن گواہی دے رہا ہے نا کہ سلیمان کی یہ سلطنت ہے. اب اس پہ شک کرو کہ کیسے پانی پہ مسخر ہوگا, کیسے پانی پہ حکومت ہوگی, کیسے ہوا پہ حکومت ہوگی, کیسے پہاڑوں پہ حکومت ہوگی. جاؤ قرآن سے سوال کرو, یہ جناب سلیمان کو کیسے یہ حکومت دے دی اللہ نے, کس طرح حکومت دے دی. آئیے اس پہ بات ہوگی آگے, لیکن ابھی رہیے یہاں تک رہیے کہ کیوں ملی, کیوں یہ سلطنت جناب سلیمان کو. 12-13 سال کے جناب داؤد جب جالوت اور تالوت کا مارکہ ہوا ہے, سورہ بقرہ کی 249-48 آئے سے چلے جائیے آگے تک, یہ پورا واقعہ مل جائے گا کیونکہ اس میں بھی 2-3 مجلسیں مجھے چاہیے اور شاید کبھی 5-6 سال پہلے پڑھ بھی چکا ہوں, سرسری گزرتا ہوں. جالوت تالوت کا مقابلہ ہوا. جالوت کون؟ وہ ظالم حکمران جو بنی اسرائیل کو مردوں کو مارتا تھا, عورتوں کو قید کرتا تھا, ظلم و ستم کی انتہا تھی. بنی اسرائیل پٹنے میں اس لیے ماہر اور عادی ہو گئے تھے کہ آپس میں ان کی بنتی نہیں تھی, آپس میں الحمدللہ ہمیشہ کی طرح اختلافات کا شکار تھے, مل کے نہیں بیٹھتے تھے, جبکہ آبادی بھی زیادہ تھی, اچھے خاصے تھے, آپس میں شیر تھے, ایک دوسرے سے لڑنے کے لیے ماشاءاللہ تیار رہتے تھے ہر وقت, مگر دشمن کے مقابلے میں نہیں. دشمن کے مقابلے میں کہتے تھے آپ کیا کر رہے ہیں, آپ کی بات نہیں کر رہا سرکار, میں بات کر رہا ہوں بنی اسرائیل کی جو جناب داؤد کے زمانے میں تھے ان کی بات. کہتے بھائی تو جناب شموئیل کے پاس جاتے تھے کہ قبلہ آپ کیا کر رہے ہیں, کہتے تھے میں کیا کروں گا, تمہارا اپنا حال تو دیکھو, تمہارا اپنا حال کیا ہو رہا ہے, تم کتنے حصوں میں بٹے ہوئے, کتنے حصے بخروں میں تمہارا حال ہوا, منتشر ہوا, انتشار میں پھنسے, میں کیا کروں گا. لیکن جناب آخر ایک حد ہوتی ہے نا, پھر اللہ اپنی نظر کرم کر ہی دیتا ہے, اور انشاءاللہ آپ اطمینان رکھیے نظر کرم نظر آ رہی ہے, نظر آنے والوں کو, نظر آنے والے وہ نظر کرم دیکھ رہے ہیں, آپ بے فکر رہیے, یہ ناچیز زندہ رہے نہ رہے آپ کو خبر دے کر جا رہا ہے انشاءاللہ. مطمئن رہیے جس دن کا آپ انتظار کر رہے تھے نا وہ دن بہت قریب ہے, آنے والا ہے, آنے والا, بس تھوڑی قربانی اور مانگتا ہے وقت, اور قربانی دیں گے, دیتے رہیں, دیں گے, لیکن یقین رکھیے میری بات کا کہ پسپائی شروع ہو گئی, شیطانی طاقتوں کی پسپائی شروع ہو چکی. شام کو معیار بنا کے رکھنا, یہ شام, رسول نے اس کا اعلان کیا, علی نے اس کا اعلان کیا, سب نے بتایا کہ جب شام میں یہ ہو, شام تباہ ہو, اینٹ سے اینٹ بچ جائے, یاد رکھنا کہ آنے والے کے آنے کا وقت قریب ہو گیا ہے, اور اس کے باوجود یہ شام کو تسخیر نہیں کر پائیں گے. مٹھی بھر مومنین ان کھنڈرات پہ بھی حق کے پرچم کو بلند کر کے ساری دنیا کی طاقتوں سے لڑتے رہیں گے.
لبیک
یا حسین, لبیک یا حسین, لبیک یا حسین, لبیک یا حسین, ہے نا لڑ رہے ہیں نا, لڑ رہے ہیں نا شام.
حیدری
مقاومت, مقاومت کر رہے ہیں نا, کر رہے ہیں نا مقاومت, ڈٹے ہوئے نا, جبھی تو دنیا ڈری ہوئی ہے, جبھی تو آل سعود ڈری ہوئی ہے, ڈرے ہوئے نا سب, یہی الزام ہے نا کہ شام شام شام, مصیبت ہو گیا شام ان کے لیے, کچھ بھی کر لو تم. شام یزیدیت کا کل بھی مدفن تھا آج بھی مدفن ہے. شام میں ثانیہ زہرا ہے جس نے یزیدیت کو ملیا میٹ کیا تھا اسی کے درباروں میں, سمجھ میں آ گیا. لہذا بہت ساری چیزیں میں اشاروں میں کہہ گیا, جن کو مجھے سنانی تھی ان کو سنا دی, کہ ہم لوگ گھبرانے والے نہیں نہ ہم لوگ ڈرنے والے ہیں. جتنی بھی آل سعود کی چاپلوسی کرنی ہے کر لو, جتنی نوکری کرنی ہے کر لو, جتنی ان کی جھوٹی ہٹیاں کھا سکتے ہو کھا لو, خبر دے رہا یہ گناہگار تم کو اطمینان رکھو, آخری فتح نزدیک آ رہی ہے. یہ سب نابود ہونے والے ہیں, سامراجی اور اس کے ایجنٹ جتنے بھی ہیں, شکست ان کا مقدر بن چکی ہے, کوئی ان کو شکست سے بچا نہیں سکتا, پسپائی شروع ہو چکی ہے ان کی, اب یہ ہر جگہ سے پسپا ہو رہے ہیں, اور انشاءاللہ وقت لگے گا, 10 سال 20 سال 25 سال, مگر اطمینان رکھو. چلیے
پھر وہی بات آ گئی, جناب داؤد پھر رہ گئے درمیان میں, صلوات بھیجیے محمد آل محمد پر. کیا کروں, وہ اتنی ساری باتیں آپ سے کرنا ہوتی ہیں, وہ کیا کروں, وہ باتیں پہنچانی بھی بڑی ضروری ہوتی ہے نا, پھر کہاں موقع ملے گا. اور میں جانتا ہوں کہ بیچارے دو چار ہی تو بچے ہیں ایسی باتیں کرنے والے, پھر کیا ہوگا, ترسو گے پھر تم لوگ, اگر یہ دو چار بھی نہ رہے بیچارے, کہ کوئی تو ایسی باتیں کرنے والا ہوتا. لیکن خیر چلیے بات کو آگے بڑھائیں. جناب داؤد تالوت اور جالوت کے سمجھ میں آ گئے, جالوت کون تھا, جابر اپنے وقت کا حکمران, بڑی مشکل سے تالوت کو حاکم حکمران مانا, سردار مانا, حکمران نہیں سردار مانا بنی اسرائیل نے, آپس میں تو سیٹی نہیں ہے ان کے, وہ دن ہے نا ناراض ہو کے منہ پھیر کے جناب میٹنگ ہوئی, اس کو بنائیں گے, چلو جی ہمارا کیا تعلق, چلو بھاگو, چلو بھاگو یار, ہم ان کے ساتھ نہیں چل سکتے, وہ ہمارے ساتھ نہیں چل سکتا, میں اس کے ساتھ نہیں چل سکتا. نظریاتی اختلافات ہیں, کیا ہیں, او ہو ہو بڑے نظریات سمجھتے ہیں لوگ, جو نظریاتی اختلافات ہو رہے ہیں, حالانکہ اختلاف صرف اس بات کا اتنا سا ہے کہ یہ کیسے آگے آ گیا, یہ فلاں محمد نذیر کیسے آگے آ گیا, میں محمد فقیر کیسے پیچھے رہ گیا, لہذا ایک نظریاتی اختلاف پیدا کرو, کیونکہ میں اس کو مانتا نہیں, یہ کیسے آگے جا رہا ہے, اس کو ٹانگ پکڑ کے کھینچنا ضروری ہو گیا, اس کو ٹانگ پکڑ کے کھینچا جائے گا. خیر اکٹھے ہوئے اور جناب تالوت کو بشارت دے دی جناب شموئیل پیغمبر نے, اس زمانے کے اشموئیل یا شموئیل جو بھی پڑھ لیں صحیح ہے, تو زب عربی اور عبرانی کا ذرا سا فرق ہے, الف کا کوئی مسئلہ نہیں ہے, جیسے اسکول بھی صحیح ہے اور کہیں سکول بھی صحیح ہے. صلوات بھیجئے محمد آل محمد پر. زبانوں کا فرق ہو جاتا ہے نا, ہاں مطلب یہ اس لیے کروں کہ زبانوں کا فرق ہو جاتا ہے, تو اشموئیل بھی ایسا ہی ہے اور شموئیل بھی صحیح, زبان اپنی اپنی زبان کا فرق ہوتا ہے, اس میں کسی کو نہ شرمندگی کی بات ہے نہ فخر کی بات ہے, ہر ایک انسان کو اپنی زبان پہ فخر کرنا چاہیے, ٹھیک ہے نا, مادری زبان پہ فخر کرے, مادری زبان میں کوئی ایسی بات نہیں کہ اگر کوئی لفظ آپ کے کانوں کو اچھا نہیں لگ رہا تو اس کا تو اپنی مادری زبان کا لفظ ہے نا, اس کے لیے وہی لفظ اچھا ہے, ٹھیک ہو گیا. تو بس جناب تالوت کو یہ خبر بھی دے دی کہ فتح تمہاری ہے, تابوت سکینہ آ رہا ہے تمہارے پاس, کیونکہ گم ہو گیا تھا, اللہ نے اٹھا لیا تھا تابوت سکینہ کو, جو فتح کی علامت ہے, یہ آ رہا ہے فتح کی علامت, اور قاتل کا پتہ بھی بتا دیا کہ جالوت کو قتل کون کرے گا. تالوت کو بتا دیا گیا کہ کون قتل کرے گا بنی اسرائیل میں سے, وہ قتل کرے گا جس کے جسم پر موسیٰ کی زرہ پوری آ جائے. جناب موسیٰ قد و کاٹ میں جانتے نا ماشاءاللہ, جو ان کا حیت لکھی ہوئی ہے ماشاءاللہ, قد و قامت لکھی ہے قصص انبیاء میں, لمبے چوڑے, لمبے چوڑے تھے قد و قامت کے, عام آدمی سے زیادہ بلند, مطلب پونے چھ فٹ کا عام آدمی ہوتا ہے تو وہ سوا چھ ساڑھے چھ فٹ کے تھے, اور ویسے صحت مند تو زرہ کتنی بڑی تھی, پورے لشکر کو پہنا کے دیکھ لیا کسی پر بھی فٹ نہیں اتر رہی. پھر جناب داؤد کے والد کو پیغام بھیجا کہ بھائی تمہارے بارہ تیرہ بیٹے سب کو لے کر آ جاؤ, اور سارے بیٹوں میں سب سے چھوٹا کون, داؤد, سب سے چھوٹے کون ہے, جناب داؤد علیہ السلام, بارہ تیرہ سال کے, ان کو لیا بھی نہیں, وہ روتے رہے کہ بابا مجھے بھی لے چلو, بھائیوں نے, بھائی حسد کرتے تھے, بھائیوں نے کہا اس کو کہاں لے کے جائیں گے, یہ کیا جنگ لڑے گا, چلو بکریوں کا دفاع کرو, گھر کے کام کرو, گھر کے چوکی داری پہ لگا دیا بیچارے کو, اور چلے گئے سب کے سب. ابھی اپنے ریوڑ چلاتے چلاتے پہاڑ کے دامن میں پہنچے, صحیفے کی تلاوت شروع کر دی, وہاں جناب پھر وہی منظر, سب جمع ہو گئے, چرند پرند درند سب جمع ہو کر جھوم رہے, اور پہاڑوں سے آوازیں آ رہی ہیں اسی تلاوت کی جو تلاوت کر رہے ہیں جناب داؤد, اسی لیے کہتے ہیں اللہ نے داؤدی, داؤدی لہن جبھی سے تو مشہور ہے, تو اللہ نے آوازیں دیں. حضور کے اجداد میں ایسی خوبصورت آوازوں کے لوگ تھے, جناب لوئی, جناب کاپ, ان کی آوازیں بھی ایسی تھیں, بہت خوبصورت آوازیں, لیکن میں نے بتا دیا کہ خوبصورت آواز کا مطلب کیا ہے, اس کا استعمال بھی خوبصورت ہونا چاہیے, اس کا استعمال بھی وہ ہونا چاہیے جس سے اللہ اور اس کا رسول خوش ہو جائے, میرا مولا خوش ہو جائے. اچھی آواز ہونا بری بات تھوڑی ہے, یہ تو اللہ کی نعمت ہے, بہت بڑی نعمت ہے اچھی آواز کا ہونا. خیر جناب, اب وہ بیٹوں کو لے کر گئے, تالوت جانتا تھا کہ اسی خاندان کا آدمی ہے جو جالوت کو قتل کرے گا, بڑے بیٹوں کو بلایا, زرہ پہنائی نہیں آئی, دوسرا, تیسرا, چوتھا, پانچواں, تمام بیٹوں کو زرہ پہنا دی, کسی پر نہیں. جا تالوت پریشان ہو گئے, کیا ہوا, پوچھا کیا کسی کو چھوڑ کر آئے ہو گھر پہ, کوئی چھوڑ کر آئے, سب تو آگے جو جوان تھے, کہا جوان کو چھوڑو, کوئی گھر پہ چھوڑا ہے, کہاں بچہ, چھوٹا بھائی, بھائیوں نے کہا کہ او بابا بھائی, آپ جانتے نا ایسے موقع پہ تو وہ علی علی, وہ آنکھوں نہیں, نہیں ان کو کچھ نہیں نظر آ رہا, ان کی آنکھوں میں تکلیف ہے, ایسے ہی تھا نا, یہی ہوتا ہے خیبر میں, تو یہاں بھی سب بھائی چلانے لگے, ارے وہ چھوٹا سا وہ کیا کرے گا, حالانکہ بھائی سب جانتے تھے کہ داؤد ہے کیا, جانتے تھے, इसने कहा नहीं नहीं वो 12-13 साल का बच्चा है, वो क्या जंग करेगा। कहा 12-13 साल को छोड़ो, जा बुला के लाओ उसको, बुला कर लाओ। पैगंबर भेजा गया, जनाबे दाऊद बकरियां चराने पैगाम मिला, चलो भाई बुलाया है तालूत ने, तुम भी लड़ो, बड़े आराम से बैठो। सुनते खुश हो गए, सुनते खुश हो गए, अपना थैला कंधे पर लटकाया, गोफन रखी, गोफन जिसमें पत्थर रख के फेंकते हैं ना, अभी थोड़े अरसे पहले तक वो फन राइज था, अब वो फन खत्म हो गया। बहरहाल जिसको पटेबाजी कहते हैं उसमें एक वो भी तब गोफन होती थी, पत्थर रख के घुमा के मारते थे, गोली से ज़्यादा तेज लगता था, जिस आदमी को लग जाए वह वहीं पे हो गया ढेर। वो तो गोफन रखी, कुछ पत्थर डाले, चल दिए आगे चले, एक पत्थर ने जमीन पड़े हुए वो पत्थर को कुआ से गोयाई, अल्लाह उसको देता, वो कहता मुझे रख लो, मैं बड़े काम का हूँ। जनाबे दाऊद ने उठा के रख लिया अपने थैले में, और आगे चले, कहा मुझे भी एक पत्थर और, कहा मुझे भी रख लो दाऊद, मैं बड़े काम आऊंगा तुम्हारे, उसको भी रख लिया। तीसरे ने कहा मुझे तो उठाओ, मैं ही तो मारूंगा जालूद को, और उसे भी रख लिया। पहुंचे वहां तो लोग लश्कर देख के हंस रहे कि 12-13 साल का बच्चा, ये लड़का ही क्या जंग करेगा, जनाबे मूसा की जिरा बड़े वालों को नहीं है, इसको कहां से पूरी। तो भाइयों ने फौरन कहा तालू से, देखिए सरदार ये बच्चा है, हमें तो जिरा आई नहीं, इसे कहां से आएगी। लेकिन तालूत अल्लाह के हुक्म से सरदार बना है। तालूत को किसने सरदार बनाया है? अल्लाह ने बनाया है, अल्लाह के हुक्म से बनाया है। कहा पहनाओ तो सही जिरा। अब कहां जनाबे मूसा का कद कामत सिनो साल, और कहां जनाबे दाऊद, अब जो जिरा पहनाई गई फिक्स हो गई, बिल्कुल फिट आ गई जनाब। अब सब हैरान ये क्या हुआ, खुश हो गए जनाबे तालू के, यही तो वो बच्चा है जो जितवाएगा हमें जंग, और उसी बच्चे ने जितवाई। तो जनाबे मूसा सिनो साल कदो कामत में ज्यादा, मगर अल्लाह ने जनाबे मूसा की जिरह को जनाबे दाऊद के बदन पे बिल्कुल फिक्स कर दिया कि नहीं कर दिया। यही तो समझ में नहीं आता दुनिया की कि शबे हिजरत हुआ क्या। अरे सिनो साल अलग है, कदो कामत अलग है, रसूल का कदो कामत और, सिनो साल और, रसूल का अली का कदो कामत और, सिनो साल और। लेकिन अल्लाह ने रात भर के लिए जब अली बिस्तर रसूल पर सोए तो जासूस गवाही देते रहे कि मोहम्मद सो रहे हैं।
नारे हैदरी,
बस ये सबब बना, खत्म हो गई जंग। जनाबे दाऊद ने मार दिया, वो पत्थर ऐसा मारा पेशानी में गड़ गया जालूत, मर गया, जंग खत्म हुई, जीत गए। जब जीत गए तो तालूत के बाद कौम के सरदार करार पाए, और अल्लाह ने क्या क्या कमालात दिए। इनकी सारी की बिना पे तन्हाई पसंद हो गए थे, चले गए थे आबादी से बाहर, सिर्फ इबादत करते थे। वही हुई, ए दाऊद ये क्या है, ये अकेले और तन्हाई क्यों। का माबूद मैं चाहता हूँ कि तेरी इबादत तन्हाई में करूँ, जिसका हम कहते हैं ना कंसंट्रेशन, पूरी तवज्जो के साथ करूँ। नहीं दाऊद ऐसे नहीं, लोगों के दरमियान में जाइए, लोगों में रहिए, अकेले में इबादत करने का वो अलग चीज़ है, लोगों में रह के लोगों के मसाइल देख के लोगों के मसाइल हल करना है आपको, या तो लोगों के दरमियान में रहिए। इसीलिए एक फर्क बयान करता हूँ हमेशा, सूफी अलग है, आरिफ अलग है। उरफा और सूफिया का फर्क याद रखिएगा। वो जंगल बयाबान आबाद करते हैं, अल्लाह वाले हैं, मैं उनकी बुराई नहीं कर रहा, अल्लाह वाले हैं, लेकिन फ़र्क यह है उरफा और सूफिया का कि वो जंगलों में बयाबानों में पहाड़ों में आबादी से कट के नहीं बर्दाश्त कर पाते ना ये दुनिया, चले जाते हैं, वो उधर चले जाते हैं अपनी दुनिया अलग बना के। उरफा कौन है? उरफा भी वही अल्लाह का, अल्लाह की मारिफत रखने वाले लोग, अहले बैत की मारिफत रखने वाले, लेकिन लोगों के बीच में, क्यों, जानते हैं कि कार्य रिसालत यही है कि जितना बड़ा इबादत गुजार होगा उतना ही लोगों का दर्द दिल में रखने वाला होगा, लोगों के मसाइल पर बात करने वाला होगा। खानकाही नहीं होगा, गोशा नशीन नहीं होगा, खानकाहों में जाके नहीं बैठ जाएगा, मैदान में रहेगा, मैदान में। दाऊद मैदान इख्तियार कीजिए, जाइए लोगों के दरमियान में जाइए। कमालात क्या क्या दिए, मौजिजात क्या क्या दिए, ज़िरा ईजाद की है ना, उससे पहले ज़िरा नहीं थी, बिल्कुल लोहा बांध लेते थे ऐसे ही, वो कड़ियाँ बनाना। तो अल्लाह ने मौजिजा क्या दिया जनाबे दाऊद को, लोहे को नर्म कर देते थे हाथ से, लोहा उनके हाथ में आके पिघल जाता था, जैसे चाहते थे मोड़ देते थे लोहे को, ये कमाल दिया था। दूसरी चीज क्या दी थी? कजावत, फैसले की ताकत। अब जो मैं बताना चाह रहा हूं आपको कि इस कजावत की, इस अदालत की अहमियत कितनी है। एक भूख के ऊपर मैंने बात की थी, अब ये आ गई अदालत। चंद मिनट, ये घड़ी तेज चल रही है आपकी, फास्ट है, ये बहुत तेज जा रही है, इसको कल से ठीक कराएं। सलवात भेजे मोहम्मद आले मोहम्मद पर। अभी मैंने बात ही नहीं शुरू की है, अभी मैंने बात नहीं शुरू की, उसने 11:15 बजा दिए, अभी तो बैठा हूँ 5 मिनट पहले मैं। एक सलावात और भेजिए मोहम्मद आले मोहम्मद पर। आइए,
हैदरी
जाल,
हैदरी
जाल,
बाबा दे बुलंद नारा सलावात,
अल्लाहुम्म सल्ली अला मोहम्मद व आले मोहम्मद। आपको याद है ना दक्कतुल कजा, जिन लोगों ने देखा है, जिन लोगों ने नहीं देखा, परवरदिगार आलम उन सबको तौफीक दे। देखा है ना मस्जिद कूफा में दक्कतुल कजा, जहां मेरा मौला बैठ के फैसले किया करता था, और बाज मुकदमात के लिए मशहूर है, कहते थे आज मैं वो फैसला करूंगा जो दाऊद ने किया था, या जैसे दाऊद ने किया था। तो सुनिए, जनाब दाऊद को जब यह मनसब मिला तो जनाब दाऊद ने दुआ की, बारी रहा मेरी मदद कर और वाकये के मुताबिक फैसला करूं, यानी जो असल हकीकत हो वो फैसला करूं। तो मशीयत ने जवाब दिया, दाऊद ऐसा नहीं होगा, अगर ऐसा करोगे पूरी दुनिया तुमसे नाराज हो जाएगी, तुम जाहिरी चीज को देखो। क्या मतलब? जो शवाहिद है, जो सबूत है, उन पर फैसला करना। हकीकत पे अगर फैसला करोगे जो अल्लाह जानता है, वाकईत पे तुम्हारे लिए मुश्किल हो जाएगी, कोई कबूल नहीं करेगा। कहते नहीं परवरदिगार, मैं तो ये चाहता हूं कि जो वाकया हो असल, उस पर फैसला करूं। कहा अच्छा ठीक है, जाओ दुआ कबूल कर ली। पहले मुकदमे के बाद जनाबे दाऊद ने कहा परवरदिगार बस बहुत हो गई, अभी हमें वही ठीक है। जो जाहिर हुज्जत होता है ना हमारी अदालतों में, वो कितनी अच्छी अदालतें आप जानते हैं माशाल्लाह, अल्लाह करे कि वैसी हो जाए। कानून यही है कि जो जाहिरी गवाहियां हैं, अदालतें हैं, उसके ऊपर ही फैसला होगा ना, ये होगा। अब हकीकत अल्लाह जानता है, वो अल्लाह, फिर फैसला वो अल्लाह किया है। अगर कोई गलत है तो वो अल्लाह यही फरमाता है कि मैं इसको सजा देने वाला हूं। लेकिन आप जाहिर, आपके लिए क्या हुज्जत है? जाहिर हुज्जत है, गवाहियां। तो जनाब दाऊद अलैहिस्सलाम के सामने दुआ मांगी गया है, तो वो मुकदमा कौन सा था? अब सुनिए आप मुकदमा कौन सा था। हुआ यह कि जनाब एक ज्यादा उम्र का, अधेड़ उम्र का आदमी, एक जवान को गिरेबान से पकड़ के ले आया कि इसने मुझ पर जुल्म किया है, मेरे बाग में कोने पर कब्जा कर लिया, छोड़ता नहीं है, और उसके दरख्तों पर कब्जा किया, उसका फल खाता है, ये खाता है, वो खाता है। अब वो जनाब हुआ ये कि रुजू किया जनाब दाऊद ने अल्लाह से कि क्या फैसला है। कहा बिल्कुल ये गलत कह रहा है, इसने इस लड़के के बाप के कत्ल करके उसके बाग पर कब्जा किया, ये बाग भी इसके बाप का है, उसको कत्ल कर दिया, लिहाजा इसको कत्ल कर दो और बच्चे को छोड़ो, और ये बाग भी, इसका माल दौलत भी इसके हवाले करो। जनाब दाऊद ने फैसला सुनाया, चलो भाई जो आया बुड्ढा पकड़ के लाया, इसी को कत्ल करो, इसका सारा माल और दौलत और बाग सब इस लड़के को दे दो। अब पूरे बनी इसराइल जनाब दरवाजे पे खड़े हो गए, एहतजाजी जुलूस लेके, बेईमानी, माजल्ला माजल्ला, धांधली 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 धांधली। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। अब ये कोई खास इशारा नहीं है इस लफ्ज के, तो हम लोग माशाल्लाह जब से होश संभाला जब से आदि हो गए, है ना। अब आप, मुझे नहीं पता, बड़े जो मेरे हमसिनो साल हैं वो तो ज़रूर जानते होंगे कि अय्यूब खान के ज़माने से ही लफ्ज़ कानों में ना धांधली 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 ऐसे ही चल रहा है ना, आज तक चल रहा है, आगे भी पता नहीं कब तक चलेगा। अब वो जना पूरा मजमा बनी इसराइल का इकट्ठा हो गया, ये क्या किया भाई, ये कैसा फैसला? जो जालिम था उसको छोड़ दिया, मजलूम को कत्ल करा दिया, मजलूम का बाग भी लेके उसको दे दिया, और वो जना पूरी कौम खिलाफ हो गई, क्योंकि जाहिर तौर पे तो कोई गवाही वगैरह ऐसी नहीं ली ना। अब जनाबे पर दाऊद परेशान हो गए कि माबूद ये क्या हो गया, मैंने तो असली फैसला जो वाकई में हुआ था, असल वो वाकई फैसला किया, मेरी जान छुड़ा। अब पता चल गया कहानी, आइंदा मैं जाहिरी गवाहियों पर फैसला करूंगा, ये तो हकीकत तू ही जानता था, तूने मुझे बताई थी, क्या इसीलिए तुमसे कहा था ना कि अगर वाकई के मुताबिक फैसला करोगे कौम तुम्हारा साथ नहीं देगी, वाकई मैं जानता हूं, मैं सजा दूंगा। तुम्हारा काम इतना है कि जाहिरी तौर पर जो गवाहियां हैं, जो सच तुम्हारे सामने आ रहा है, तुम्हें उसके मुताबिक फैसला करना है। जो जाहिरी शवाहिद, सच्चाई की बात कर रहा हूं, जाली अदालतों की बातें नहीं कर रहा, बिल्कुल सच्चाई के मुताबिक जज ईमानदारी से कोई फैसला करता है, अगर उसमें वाकया मुख्तलिफ हो, यानी हकीकत कुछ और हो, तो जब भी उस पर काजी पे कोई गुनाह नहीं होगा, क्योंकि उसने सामने जो चीज है उसके मुताबिक फैसला किया है। लिहाजा फौरन कहा कि परवरदिगार मुझे इस मुश्किल से तो निकाल दे, क्या इस मुश्किल से निकालते हैं, पूरी कौम को लेकर जाओ वो फला कोने में, اس کے باپ کو قتل کر کے اس نے دفنایا ہے، اور اس کا خنجر جس پہ اس کا نام کندہ ہے وہ بھی وہی ہے۔ لہذا پوری قوم کو لے کے گئے، بھائی مجھے اللہ کے حکم کے مطابق فیصلہ کر دیا، دیکھو یہ رہی قبر، یہ رہا وہ آدمی جس کو اس نے قتل کیا ہے، یہ اس کا خنجر۔ خیر جب جا کے قوم مطمئن ہوئی، لیکن اس کے بعد فیصلہ کیسے ہوتا تھا؟ نہیں، گواہیوں کے مطابق فیصلہ ہوا کرتا تھا۔ اب مولا کے پاس ایک کیس آیا، کیسا کیس آیا؟ وہ مقدمے تو بہت ہیں، آج ایک مقدمہ بتا رہا ہوں آپ کو، صلوات بھیجیے محمد آل محمد پر، ایک مقدمہ، کیونکہ آج کل یہی چل رہا ہے نا، عدالت 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 عدالت، اور صبح چلے جائیے گا سیشن کورٹ، اور بھی دیکھیے گا کیا ہوتا ہے، ہر کمرے میں گھسنے کے بھی پیسے ہیں، باہر نکلنے کے بھی پیسے ہیں، نظر آنا، تاریخ دینے کا بھی تاریخ لینے کا بھی، کیا ہوتا ہے؟ رشوت رشوت نہ کہیے گا، خدا نہ کرے توہین عدالت ہو جائے گی، یہ سب کیا ہوتے ہیں؟ نذرانے، ہدیے، ایسے ہی ہوتا ہے نا، کچھ فائل پہ وزن بڑھا دیجئے ذرا سا، اس پہ پہیے تو لگائیے، جب ہی تو چل کے جائے گی اندر، بڑے صاحب تک، بڑے صاحب، اب جو بھی بڑے صاحب ہوں، میں جج تو کہہ نہیں رہا جو مجھ پہ کوئی مقدمہ بن جائے، بڑے صاحب جو بھی ہوں، صلوات بھیجیے محمد آل محمد پر، ہے نا ایسا؟ عجیب ہے، خیرت کا نام جنوں رکھ دیا، جنوں کا خیرت، جو چاہے آپ کا حسن کرشمہ ساز کرے، آنکھوں میں دھول جھونک کرے۔ یہ بچے سے بچہ جا کے صبح کورٹوں میں دیکھتا ہے کہ کیا ہو رہا ہے، نہیں تو جا کے دیکھ لے صبح، اگر میری بات پہ چلو جاؤ دیکھو کیا ہو رہا ہے، جاؤ دیکھو، جاؤ، پتہ چل جائے گا تمہیں کتنی عدالت ہے، کتنا انصاف ہے، شور 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 مچا رکھا ہے، مچا سب نے۔ خیر جناب، مولا کے پاس بھی ایک، مولا کے پاس سے پہلے قاضی کے پاس گیا، اور کیا مقدمہ کیا تھا؟ پانچ آدمیوں نے سفر کیا، چار نے آ کے خبر دی کہ بھائی اس کی بیوی کو، کہ وہ تو مر گیا راستے میں، وہ مر گیا، اس کے بعد اتنا مال و دولت تھا، مال و دولت کا ہمیں نہیں پتا، ہمیں کچھ نہیں معلوم، مر گیا، فلاں جگہ دفنا دیا، چاروں کی ایک زبان، وہ بیچاری کوئی کچھ اس کا پرسان حال نہیں۔ اس نے قاضی کے پاس رجوع کیا، قاضی نے چاروں کو بلایا، اس عورت سے پوچھا کوئی گواہ ہے کہ وہ اتنا مال لے کر گیا تھا، سونا چاندی اس کے ساتھ تھا؟ کہا میرے پاس تو کوئی گواہ نہیں ہے، کوئی گواہ ہے ان کے خلاف کا؟ نہیں، میرے پاس تو کوئی گواہ نہیں ہے۔ اب جب گواہ نہ ہو تو شریعت کیا کہتی ہے؟ کہ مدعی کے پاس اگر گواہ نہ ہو تو جو مدعا علیہ، جس پر دعویٰ کیا گیا، اس سے قسم لی جاتی، بینہ، اس کو کیا کہتے ہیں فقہی اصطلاح میں؟ بینہ، بینہ ہے، اب وہ قسم کھا لیں گے تو بری، کیونکہ ان کے خلاف کوئی ثبوت تو ہے نہیں۔ جیسے ماشاءاللہ ہمارے، ان کے خلاف آج تک کوئی ثبوت ملا؟ ہر دفعہ حلف اٹھا کے جھوٹا نکل جاتے ہیں، قسم کھاتے ہیں نکل جاتے ہیں، اسی لیے تو مطمئن، لیکن اب کی لگ نہیں رہا کہ نکل پائیں گے انشاءاللہ، اب کی نہیں لگ رہا، مجھے تو ایسا لگ رہا ہے، مجھ جیسے گناہگار کو ایسا لگ رہا ہے اب کے پھنس گئے، اب نکل نہیں پاتے، ورنہ ہر دفعہ یہ خوش رہتے ہیں، بڑے خوش رہتے ہیں، اب کے چہروں پہ ہوائیاں اڑی ہوئی ہیں ان کے، میں دیکھ رہا ہوں چہروں پہ ہوائیاں اڑی ہوئی، بڑے برے پھنستے ہوئے نظر آ رہے ہیں مجھے۔ لیکن اس سے پہلے کیا ہوتا تھا؟ ثبوت ہے ہی نہیں، ثبوت نہیں، اچھا بھائی قسم کھا لو، انہیں ایک حلف نامہ داخل کرایا، چلو بھائی باہر آ گئے، تو یہ اصول ہے کہ اس نے جناب وہ گواہ نہ پیش کر سکی، انہوں نے قسم کھا لی، چھوڑ دیا، اب کہاں جائے؟ مولا کے در پہ آ گئی، مولا مجھے انصاف دلاؤ، ایک تو میرا شوہر مر گیا، مجھے پتہ نہیں مارا ہے انہیں یہ کیا کیا ہے، اور اتنی دولت تھی اس کے پاس، وہ کہاں گئی؟ دولت تو تھی نا، میں جانتی ہوں میرے شوہر کے پاس کاروباری سفر پہ گیا تھا، سونا چاندی تھا، سب تھا، درہم و دینار تھے۔ اچھا مولا قاضی کے پاس گئے، کیسے فیصلہ کریا تو نے یہ؟ اس نے کہا مولا آپ جانتے ہیں اس کے مطابق کیا ہے، یہ گواہ نہ پیش کر سکی، میں نے ان سے قسم لے لی۔ کہا اچھا آج فیصلہ، اب مولا نے وہاں پہ جملہ کہا، آج میں وہ فیصلہ کروں گا جو داؤد کے فیصلوں کی یاد دلائے گا۔ جناب داؤد اسی معاملے میں مشہور تھے قضاوت کے، میں نے پہلے بتا دی نا، سارے مقدمے تو میں ان کے نہیں پیش کر سکتا آپ کے سامنے، لیکن ان کی وجہ شہرت جناب داؤد کی فیصلے، ان کے فیصلے اتنے زبردست، آج میں وہ فیصلہ کروں گا۔ داؤد نے کیا تھا؟ دکت القضاء، عدالت لگا دی مولا نے، یہ جیسے ستون ہوتے ہیں دور دور، چار سپاہی بلائے لشکر کے بڑے تگڑے، کہ ان کو باندھو، ان کے چہروں پہ کپڑا ڈالو اتنا موٹا کہ ایک دوسرے کو نہ دیکھ سکیں، ایک کو ستون کے ادھر منہ کر کے باندھو، ایک کو ادھر منہ کر کے باندھو، چاروں کو دور دور فاصلے سے بندھوا دیا، ایک کو لاؤ، پہلے کو کھلوایا، ادھر لاؤ۔ اے پوچھا نام کیا تیرا؟ اس نے نام بتایا آہستہ سے، مولا نے بھی آہستہ سے پوچھا، جیسے اس نے نام بتایا مولا نے کہا اللہ اکبر، زور سے تکبیر بلند کی، سب نے تکبیر بلند کر دی۔ اب وہ جو تین بندے ہوئے تھے وہ ڈر گئے، ان کا کچھ ہو گیا، اس نے کچھ بتا دیا۔ اب مولا سوال کرتے جا رہے، کتنے آدمی تھے تم؟ پانچ۔ ہر سوال کے جواب میں بتاتا جا رہا ہے وہ، صحیح पांच आदमी थे, ये हुआ कहाँ, वो किस जगह बीमार हुआ, कहाँ से तुम्हारे साथ हुआ था, कहाँ, और हर सवाल के जवाब में मौला कहते थे अल्लाह हू अकबर, और वो उनका दम निकल जाता था, तीनों का लो भाई एक बात और गई, एक बात और गई, सारी उसे तफसील का लिखते जाओ। वो साथ में बैठा हुआ है कातिब, हमारे यहाँ जिसको मुंशी कहते हैं, जज के साथ जो बैठता है, तो अब वो जनाब कातिब वो लिखता जा रहा है, मौला कह लिखते जाओ लिखते जाओ। उसने सब बताया, ऐसे जो उसको सिखाया पढ़ाया गया था, साथ तो थे, एक ही बात मामला तय था, मौला ये हुआ ये हुआ ये हुआ ये हुआ, अब वो वहाँ पर मर गया ना सामान था नहीं। अब जब वो सारा बयान उसका ले लिया, तो अब मौला फरमाते हैं जोर से अल्लाह अकबर तीन चार बार, और सारा मजमा अल्लाह अकबर, वो तीनों समझे कि वो हो गया काम, इसने सब बता दिया मौला का, इसको ले आके बांध दो, वैसे वहीं पे बांध दिया, दूसरे को ले तू आओ। और जब वो आया तो जानते मौला ने क्या फरमाया उसे, मौला ने कहा देख जो कुछ उसे मालूम था उसने बता दिया। अब देखिए बात तो सही है ना, बिल्कुल मासूम है ना, हालांकि इल्म गैब से जानते हैं ना, इल्म लदुनी कहां मैंने जानता है, लेकिन वही जो मैंने कहा जाहिर हुज्जत है, जब तक जाहिरी तौर पर साबित ना हो उस वक्त तक सजा नहीं दी जा सकती, कह सकता है ना वो मैंने किया नहीं था मुझे सजा दे दी, लिहाजा बुलाओ इसको, दूसरे को देख उसको जो कुछ मालूम था उसने बता दिया, अब तेरी खैरियत इसी में कि तू भी सच सच बता दे जो तुझे मालूम है। उसने हाथ जोड़े कहा मौला मैंने तलवार, मैंने हाथ पैर बांधे थे, तलवार उसने बांधी थी, खंजर उसने मारा था, वो बारी बारी तीनों ने सब भूल लिया सारा कबूल। तो एक मौला ने काजी को समझाया कि जहां पे तुम्हें यकीन हो कि ये मजलूम है बेचारा, इस पे जुल्म हुआ है, तो बाबा टाइम लो, कुछ अपने अकल से काम लो, कोई रास्ता निकालो ताकि बेगुनाह को, मजलूम को उसका हक तो मिले, मजलूम को हक मिले। ऐसे ही एक और बहुत ही अजीब और गरीब किस्म का केस है जो दक्कतुल कज़ा पे मौला ने एक बच्ची के बारे में फैसला किया था इंशाल्लाह, लेकिन अभी मुझे वक्त नहीं है कि मैं सारी बातें बयान कर सकूं। तो जनाब दाऊद का जो जानशीन है, देखिए अब जो असल बात बताने जा रहा हूं, कब हुक्म हुआ अल्लाह का, जब जनाब सुलेमान 8 साल के हुए, कितने साल के, 8 साल की, वो हुक्मा कहीं ने अपना जानशीन बना दीजिए, अपना वारिस बना दीजिए, जानशीन बना दिया, तो जनाब सुलेमान के जानशीन बनने के कुछ अरसे के बाद इंतकाल हो गया जनाब दाऊद अलैहिस्सलाम का, 9-10 साल के सिन में इस मनसब पे सरदारी के, बादशाहत के, हुकूमत के सुलेमान फाइज हो गए। लोगों ने इतराज किया, करीबी उलमा सब ने, कि भाई एक नाबालिग बच्चे को, एक छोटे बच्चे को ये मनसब कैसे मिल सकता है, तो वो अलग बात कि जनाब सुलेमान ने किस तरह साबित किया, किस तरह इम्तिहानात के जरिए साबित किया, लेकिन ये बता दिया कि अल्लाह जिसे वारिस बनाता है वहां सिनो साल की कैद नहीं होती। 8 साल का बच्चा रसूल बन सकता है, तो 8 साल का बच्चा इमाम भी बन सकता है, समझ गए आप, इमाम मोहम्मद तकी अलैहिस्सलाम से जब ये सवाल किया था उस वक्त के उलमा ने कि एक नाबालिग और 8 साल का बच्चा इमाम कैसे बनेगा, तो इमाम ने यही जवाब दिया था, अच्छा ये बताओ 8 साल का बच्चा नबी कैसे बनेगा। तो अल्लाह जिन्हें मनसब देता है वो रहमे मादर में भी नबी है, रसूल है, इमाम है, वो गहवारे में भी इमाम है। तो ये सबब बना जनाब सुलेमान की सल्तनत का, और ये सल्तनत इतनी बड़ी दी क्यों, इसलिए कि खुशहाली का जमाना, बता दिया कि मसला गरीबी अमीरी का नहीं है, मसला ये है कि जैसा जमाना है, क्योंकि मुकाबले पर कौन सी सल्तनत है, वो बिल्कीस की, जिसका तख्त कैसा है, जिसकी तारीफ हुदूद लेके आए कि जनाब यूसुफ, ए जनाब सुलेमान आपसे भी कीमती तख्त है। तो जब ऐसा जमाना हो जहां गुर्बत ना हो, तो वहां इस्लाम की शान किस में है, इस्लाम की शान इसमें है कि इस तरह से हमारे शहरों में तरक्की हो कि आने वाला देखकर यह ना कहे कि नंगे भूखों का शहर है, वो कहे कि हाँ इस्लाम ने, दीन ने इनको इतनी तरक्की दी है कि ज़कात लेके फिरो तो ज़कात लेने वाला नहीं मिलता। यहां से बात को हम यहीं से शुरू करेंगे, खत्म कर रहे हैं, वक्त नहीं है, अभी बात मुकम्मल नहीं हुई, सवाल का जवाब नहीं आया, जनाब सुलेमान की हुकूमत के सवाल का जवाब मुकम्मल नहीं दिया, मुकद्दमतन मैंने एक जुमला कह दिया, लेकिन वक्त अब इजाजत नहीं देता। तो कितने साल के हैं जब नबी बने जनाब सुलेमान, 8 साल 9 साल, इससे ज्यादा के नहीं। अल्लाह ने उनको सरदारी का मनसब दे दिया, बादशाहत का मनसब दे दिया, सिनो साल की कैद नहीं होती। जनाब ईसा, जनाब मसीह अलैहिस्सलाम गहवारे में अपनी नबूवत की गवाही दे रहे हैं, इन्नी अब्दुल्लाह व आतानी अल किताब, मैं अल्लाह का बंदा हूँ, रसूल हूँ, और अल्लाह ने मुझे किताब देकर भेजा है, अल्लाह ने मुझे किताब देकर भेजा है, सिनो साल की कैद नहीं होती। کسی بھی لشکر میں جس لشکر کا تعلق الہی لشکر سے ہو وہاں سنوں سال کی قید نہیں ہوتی. آپ نے دیکھا نہیں یمن میں چھوٹے چھوٹے بچے, معصوم بچے اپنی مادر وطن کے دفاع کے لیے لڑ رہے ہیں, اپنے دین کے دفاع کے لیے لڑ رہے ہیں. دو جملے ان کو خراج عقیدت پیش نہ کروں کیونکہ آج ایک 13 سال کے مجاہد کا ذکر کرنا ہے نا مجھے, قاسم ابن حسن کا ذکر کرنا ہے. یہ قاسم ابن حسن نہ ہوتا تو یہ یمن اور شام میں معصوم بچے دنیا کی صفاق اور درندہ صفت حکومتوں کے سامنے ڈٹے ہوئے نہ ہوتے. اسی لیے تو ڈٹے ہوئے ہیں کہ ان کے سامنے کربلا ہے. نہیں معلوم کس جگہ میں نے جملہ دہرایا تھا عبد المالک حوثی کا, 33-34 سال کا جوان ہے, ہمیں تو شرم آتی ہے اتنے بڑے ہو گئے کچھ بھی نہ کر سکے زندگی میں. جو ان کا سربراہ ہے نا, جس کا باپ شہید, جس کا دادا شہید, اس کا پورا خاندان شہید, وہی کہہ سکتا ہے اور کوئی نہیں. جب یہ بھگوڑوں کے اتحاد نے حملہ کیا ہے نا اس, اور اب تک آپ دیکھ رہے ہیں کیا ان کا بیچاروں کے ساتھ کیا سلوک کیا جا رہا ہے. جانتے ہیں اس نے کیا جواب دیا ان سب کو؟ عجیب جواب دیا اس نے. اچھا سب کا ایک ہی لہجہ ہے جتنے بھی ہیں نا سب کا, باخر النمر ہو یہی لہجہ, حسن نصر اللہ ہو یہی لہجہ, ابراہیم زگزاکی ہو یہی لہجہ. نہیں معلوم کہاں سے انہیں یہ لہجہ لیا ہے, دنیا کو نہیں معلوم, ہمیں تو معلوم ہے کہ جو میسم تمار کو جانتے ہیں وہ جانتے ہیں کہ لہجہ کیسا ہونا چاہیے. تو عبد المالک حوثی پوری دنیا کو للکارتا ہے اور پوری دنیا میں اس کا یہ بیان اسٹیٹمنٹ موجود ہے, دیکھ لیجیے گا, نکال لیجیے. میں جب بچوں سے جب کہتا ہوں, جب میرا دل ذرا سا وہ ہونے لگتا ہے تو میں اپنے بچوں سے کہتا ہوں مجھے وہ نکال کے دو, اس کی کلپ نکال کے دو, میں سنوں تاکہ مجھے حوصلہ ملے. وہ للکار رہا ہے پوری دنیا, پوری دنیا کو للکار کر کہہ رہا ہے, جس کی جہاں ہزار اتنا سا تو ملک ہے وہاں ہزاروں عورتوں بچوں کا شہید ہو جانا, جوانوں کا شہید ہو جانا, ہر دوسرا آدمی معذور, کسی کی ٹانگ نہیں, کسی کا ہاتھ نہیں. آپ نے دیکھا کہ بچوں کی بسوں پہ کس طرح سے ہیں, وہ بچے نہیں ہیں, ہیں وہ بچے نہیں ہیں. وہ جمہوریت کی جو میں نے تعریف بتائی تھی یاد ہے نا دوسری مجلس میں, آپ کو پوری تعریف, یہ وہ جمہوریت کے کارنامے ہیں. کیا ہوا ہے ان یمن کے بچوں کے ساتھ؟ وہ کہتا ہے کہ تم ہمیں مار دو, ٹکڑے ٹکڑے کر دو, ہواؤں میں بکھیر دو, یہی کر سکتے ہو کہ ہمیں ختم کر دو, ہماری زمین کو تاراج کر دو, ہمیں تباہ کر دو, ہمارے ٹکڑے ٹکڑے کر کے فضاؤں میں بکھیر دو, لیکن خدا کی قسم ہم تمہارے سامنے ہتھیار نہیں ڈالیں گے, ہم سرنڈر نہیں کریں گے, ہم سرنڈر نہیں کریں گے تمہارے سامنے, ہم مر جائیں گے. کیوں؟ وجہ بتاتا ہے کہ اس لیے کہ ہم کربلا والے ہیں, اور جو کربلائی ہوتا ہے کبھی یزیدی طاقتوں کے سامنے سرنڈر نہیں کرتا. تو جس کے سامنے قاسم ابن حسن ہے وہ اپنے بچوں کو اس طرح تیار کرتے, وہ اس طرح بھیجتے. حسن مشتبہ نے یہی تو وصیت کی تھی جناب ام فروا کو کہ باقی بیٹے تو بڑے تھے, وہ تو خود شہید ہوئے, انہیں بتا دیا تھا واقعی کربلا کے بارے میں. قاسم گود میں تھے جب حسن مشتبہ کی شہادت ہوئی, جناب ام فروا سے کہا تھا کہ میرے بچے کو مجھے دو. سینے سے لٹا کر قاسم کو روتے جاتے تھے, سر کے بوسے, چہرے کے بوسے, لبوں کے بوسے, سینے کے بوسے, بازوؤں کے بوسے, پشت کے بوسے, پورے جسم کے بوسے لیتے تھے. اور ماں حیران ہو کر کہتی ہے کہ والی کبھی آپ نے ایسے کسی بچے کو پیار نہیں کیا, اب حسن کیا بتائے کہ میرے بچے کو کہاں کہاں زخم لگے گا, کہاں کہاں تیر لگے گا, کہاں کہاں برچھی لگے گی میرے بچے کو, کیا بتائے حسن. بس وصیت کی, دیکھو یاد رکھنا, اب یہ چھوٹا ہے تم یاد رکھو, جب واقعہ کربلا ہوگا یہ میرا خاص ہدیہ ہے, اسے میدان میں جانے دینا, اور اگر میرا بھائی اجازت نہ دے میں وصیت لکھ کر جا رہا ہوں, یہ وصیت پاس رکھو, اپنے پاس رکھو, اس کے پاس رکھو, تعویذ کی صورت میں رکھو. میرا بھائی اجازت نہیں دے تو میری وصیت میرے بھائی کو دکھا دینا, اور ظاہر وصیت پہ پھر عمل کرنا ہے نا. اور یہی ہوا, رات بھر ماں اپنے بچے کو تیار کرتی رہی کربلا میں, خیمہ گاہ میں دیکھا ہے نا. کچھ لوگ ہیں جن کے الگ الگ خیمے ہیں, اسی طرح جناب قاسم اور مادر قاسم کا خیمہ, یعنی خیمے کی جگہ, اب تو خیر وہ پختہ بنا ہوا ہے, وہ خیمے کی جگہ بالکل الگ ہے, حجلہ قاسم جسے کہا جاتا ہے, یا حجلہ قاسم یا خیمہ قاسم, وہ خیمہ قاسم الگ, اب تو پختہ بنا ہوا ہے. پروردگار سب کو زیارات نصیب فرمائے. خیر تو اب رات کا منظر یہی ہے, ماں اپنے بیٹے کو نصیحتیں کر رہی ہے, میرے لال سب اپنی اپنی قربانی پیش کریں گے, مجھ دکھیاری بیوہ کے پاس سوائے تیرے کچھ بھی نہیں. کل اپنی ماں کی لاج رکھ لے, اپنی دادی کے سامنے مجھے سرخرو کر دے, اپنے چچا حسین پر قربان ہو جا. اور قاسم بڑے مان سے اپنی ماں سے کہتے ہیں, مادر گرامی بس آپ دیکھیے گا صبح میں کیا کرتا ہوں, میں اور کسی کا نہیں چچا عباس کا شاگرد ہوں. رات عہد و پیمان کے ساتھ گزری, بلکہ رات کے ایک پہر میں جانتے ہیں نا آپ, جب حسین سب کو مقام ہائے شہادت دکھا رہے تھے, قاسم بار بار آگے بڑھ کے پوچھتے تھے چچا جان میرے مقام شہادت, میرا مقام شہادت. ہر مرتبہ حسین آگے بڑھ جاتے تھے, آخر جب سب کو بتا چکے تو پھر قاسم آئے, باہر چچا جان کیا میرا نام دفتر شہادت میں نہیں ہے؟ بڑی حسرت سے دیکھا تھا حسین نے اپنے بھتیجے کو. بہت دوست رکھتے ہو میرے بچے قاسم. ہاں چچا جان, شہد سے بھی زیادہ شیریں ہیں موت میرے لیے. بیٹا تیرا نہیں تیرے ننے بھائی علی اصغر کا نام بھی ہے. گھبرا گیا تھا قاسم. چچا جان کیا یہ اشقیہ خیموں میں گھس جائیں گے؟ کہ نہیں میرے بچے نہیں. قاسم میں اصغر کو دودھ پلانے کے لیے باہر لاؤں گا, وہاں تیر لگے گا. مطمئن ہو گیا قاسم کہ اشقیہ خیموں میں نہیں گھسیں گے, اور حسین نے بتایا بھی نہیں. حسین کیسے بتائے اس بچے کو کہ میرے لال قاسم صرف خیموں میں نہیں گھسیں گے بلکہ خیموں میں گھس کر خیموں کو آگ بھی لگا دیں گے, تیری ماں بہنوں پھوپھیوں کے سروں سے چادر بھی چھین لیں گے, ان کے بازوؤں میں رسن بھی باندھیں گے. صبح ہوئی, جنگ کا آغاز ہوا. بار بار قاسم جاتے ہیں مگر اجازت نہیں ملتی. ظہر گزر گئی, اجازت نہیں ملتی. روتے ہوئے ماں کی خدمت میں, مادر گرامی کتنی بار جا چکا ہوں چچا جان, مجھے میدان میں جانے کی اجازت نہیں دے رہے. نہیں میرے لال, تجھے اجازت ضرور ملے گی. حسن مشتبہ کی لکھی ہوئی وصیت کھولی, تعویذ کھولا, دیا قاسم کو, جاؤ بیٹا یہ تمہارے بابا کی تحریر تمہارے چچا کے نام. بس قاسم نے اس خط کو دیکھا, سر پہ رکھا اور دوڑتے ہوئے چچا کی خدمت میں, چچا جان یہ میرے بابا کا خط آپ کے نام. حسین نے بھائی کی تحریر کو دیکھا, آنکھوں سے اشک جاری ہو گئے, بوسا دیا, سر سے لگایا. خط کا مضمون پڑھا, کیا لکھا؟ یہی تو لکھا ہوگا, حسین میرے قاسم کو روکنا مت, میرے قاسم کو میدان میں جانے دینا. دیر تک گلے سے سینے سے لگا کے حسین روتے رہے قاسم کو. عزیز و قاسم اتنا حسین ہے, اتنا حسین ہے کہ جب حسین قاسم کو سجا کر خیمے سے باہر نکلے نا, تو پورا پسر سات کا لشکر قاسم کو دیکھ کے مبہوت ہو گیا تھا, سکتے میں آ گیا تھا, پلک نہیں جھپکتی تھی کسی کی. اتنا حسین ہے محلقہ حسن کا, محلقہ قاسم اتنا حسین ہے. اور کیسے سوار کرایا ہے, اتنے کم سین ہے قاسم کے خود سوار نہیں ہو سکتے گھوڑے پہ, کمر سے پکڑ کے اٹھایا ہے حسین نے اور گھوڑے پہ سوار کرایا, اور دونوں رکابوں میں پیر نہیں ٹکتے تھے قاسم کے, کبھی ایک طرف جھک کے توازن برقرار کرتے تھے, کبھی دوسری طرف جھکتے تھے. عباس نے بڑی حسرت سے اپنے بھتیجے کو دیکھا اور پھر کہتے ہیں, بیٹا قاسم دھیان سے ہوشیاری سے, اور سر فخر سے اونچا کر کے قاسم کہتے ہیں, چچا جان آپ ہی کا تو شاگرد ہوں, بس آپ میری جنگ دیکھیے گا. قاسم آئے میدان میں, اپنا تعارف کرایا, جس نے میرے بابا کو جنگ کرتے نہیں دیکھا آؤ مجھ سے مقابلہ کرو اور پہچان لو کہ میں کس حسن مجتبیٰ کا بیٹھا ہوں. رجز ایسی پڑھی کہ عمر سعد بھی ڈر گیا, سمجھ گیا کہ علی کا پوتا میدان میں آ گیا, حسن کا لال میدان میں آ گیا. تو اپنے لشکر کے سب سے بڑے پہلوان ارزق شامی کو حکم دیا, تو جا اس نوجوان کے مقابلے پر. ارزق شامی نے معاذ اللہ بڑی حقارت سے دیکھا قاسم کو, کہتے بچے کے مقابلے پہ جاؤں گا؟ اس کے چار بیٹے آئے ہوئے ہیں نا میدان میں, ایک کو کہا جا اس بچے کا سر قلم کر کے لیا. وہ قاسم کے مقابلے پر آیا, حسن کے لال نے ایک ہی وار میں اس کو جہنم کا راستہ دکھایا, اور فخر سے اپنے چچا حسین کی طرف دیکھا. ایک بلندی سے حسین, عباس, علی اکبر تینوں قاسم کی جنگ دیکھ رہے ہیں. بس جیسے ہی قاسم نے اسے واصل جہنم کیا, حسین نے داد و تحسین मरहबा आफरीन का, अब्बास ने मरहबा आफरीन का, अली अकबर कहते हैं भाई खूब वार किया, बस इधर से तारीफी सनद मिली, कासिम फिर तैयार हुए। अरजक ने दूसरे बेटे को भेजा, जा अपने भाई का बदल लेकर आ। कासिम ने उसके साथ भी यही सलूक किया। तीसरा चौथा, जब चारों बेटे खाक व खून में तड़पते देखे, अब अरजक शामी दौड़ा है दीवानों की तरह कासिम पर हमला करने के लिए। कासिम तैयार हुआ, इधर अरजक चला, उधर हुसैन सजदे में चले गए। माबूद माबूद, कासिम की लाश उठाऊंगा, मगर हाशमी जवान है, एक के मुकाबले में इसे शिकस्त ना हो, दुआ कर रहे हैं। उधर अब्बास ने घबरा कर आवाज़ दी, कासिम मेरे लाल, अरजक बड़ा नामी ग्रामी पहलवान है, होशियार रहना। कासिम मुकाबले के लिए तैयार हुए, जो ही अरजक करीब आया, जंगी हरबा इस्तेमाल किया, ऐसा वार किया सर पे, दरमियान से दो टुकड़े बराबर के, आधा इधर गिरा आधा इधर गिरा, बस अल्लाह अकबर की सदा बुलंद की कासिम ने, अली अकबर ने, अब्बास ने, हुसैन सजदे शुक्र में चले गए। लेकिन अजादारों, जब सजदे शुक्र से सर उठाया तो कासिम नजर नहीं आया, नजर नहीं आया कासिम, क्यों? पिसर साद ने हमले आम का हुक्म दिया कि एक एक करके जाओगे पूरे लश्कर को काट के फेंक देगा, चारों तरफ से हमला करो। पूरा लश्कर टूट पड़ा कासिम पर, लड़ता रहा कासिम लड़ता रहा, आखिर जख्मों से चूर होकर गिरने लगा। गिरते गिरते आवाज देता है, या अम्मा हो अदरिकनी, चचा जान मेरी मदद को पहुंचिए, मैंने अपनी जान आप पर कुर्बान कर दी। बस ये आवाज सुनना थी, हुसैन दौड़े, अब्बास दौड़े, अली अकबर दौड़े, और लश्कर के बीच में है कासिम, लश्कर को धकेल रहे हैं ताकि कासिम को निकाला जाए। लश्कर दूर हुआ, हुसैन कभी इधर जाते हैं कभी उधर जाते हैं, अपनी अबा को जमीन पर बिछा दिया। उधर फिज़ा ने खबर दी, बीबियों उम्मे फरवा के खेमे में जमा हो जाओ, उम्मे फरवा का लाल कासिम आ रहा है, माँ इंतजार कर रही है कि मेरे बेटे का लाशा आता होगा। लेकिन जब खेमे पे सदा हुई, इंतजाम हुआ, हुसैन खेमे में दाखिल हुए, तो माँ हैरान रह गई। हैरानगी से कहती है, ऐ मेरे सैयद और सरदार, ऐ मेरे इमाम, आप सबके लाशें लेकर आए, मेरे बेटे कासिम का लाशा कहाँ है? हुसैन ने कोई जवाब ना दिया, सीने से लगी हुई गठड़ी को खेमे की जमीन पर रख के ठोल दिया। अब समझ में आई बात कि कौन सी मेहंदी थी कासिम के हाथों में? अरे कासिम के हाथों में अपने ही खून की मेहंदी थी। कौन सा सेहरा था कासिम के सर पे? अरे सर के खून का हाला था जो कासिम के चेहरे के गिर्द था। अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन व सयअलमुल्लज़ीना ज़लमू अय्यामुन क़लबिन यनक़लिबून।